नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रीया नेपाल। आज मिति 2082 साल पुष 22 गते मंगलबार, माघ कृष्ण पक्ष तृतीया तिथि। तदनुसार जनवरी 6 तारीक सन् 2026 नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। अन्नपूर्ण पोस्टको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौं। शीतलहर नआई तराईमा कड़ा जाड़ो शीर्षकमा अन्नपूर्ण पोस्टले खबर बनाएको छ। अझैसम्म शीतलहर शुरू भइसकेको छैन, तर पनि समग्र तराई भेगका बासिन्दा अत्यन्त चिसो बढ़ेको महसुस गरेको बताउँछन्। हप्तौंसम्म घाम नलागेकाले त्यहाँको जनजीवन प्रभावित बनेको उनीहरूको अनुभव छ। पुसको 6-7 गतेदेखि घाम लागेको छैन। मंगिर 15 गते अलिकति देखा पर्या थियो। अरू बेला त कुहिरोले ढाक्छ, तराई कठ्याङ्ग्रिदो छ नि। खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले नेपालगंजको मौसमबारे सुनाउनुभयो। करिब 3 साता हुनै लाग्दा पनि घाम नलागेकाले स्थानीयको जनजीवन बाली नाली यातायातमा प्रभाव परिरहेको उहाँको भनाइ छ। नेपालगंजको अधिकतम तापक्रम यति बेला 13-15 डिग्री सेल्सियसको बीचमा छ भने न्यूनतम तापक्रम 6-8 डिग्री सेल्सियसको बीचमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विकले भन्ने जस्तै सम्पूर्ण तराई एउटै समस्या खेपिरहेको छ। विभागको तथ्याङ्कले पनि तराई हुस्सु कुहिरो भित्रै रहेको प्रष्ट्याएको छ। विभागको तथ्याङ्क अनुसार तराईमा प्राय मध्यान्न वा अपरान्न पछि मौसममा केही सुधार देखिए पनि मजाले घाम भने लाग्न सकेको छैन। स्थानीयले त मौसमै नखुलेको बताएका छन्। हप्तौं भयो घाम नलागेको, हामी दाउरा बाल्ने काम गर्दैछौ। सरकारी कार्यालय तथा ओडा कार्यालयहरूमा दाउरा बालिन्छ, स्थानीयहरू आएर ताप्ने गर्छौं। अध्यक्ष विकले भन्नुभयो, शीतलहर नआई तराईमा कड़ा जाड़ो अन्नपूर्ण पोस्टको खबर हो यो। अन्नपूर्ण पोस्टले नै अर्को खबर पनि प्राथमिकता दिँदै अग्रपृष्ठमा छापेको छ। असामाजिक गतिविधिले मधेसमा तनाव शीर्षकमा सामाजिक सञ्जालमा केही युवाले असामाजिक तथा घृणात्मक विषयवस्तुहरू सार्वजनिक गरेपछि मधेस प्रदेशका विभिन्न स्थानमा दुई समुदायबीच तनाव सृजना भएको छ। धनुषाको कमला नगरपालिका 6 सखुवा मडानका केही युवाले सामाजिक सञ्जालमा घृणात्मक अभिव्यक्ति सहित असामाजिक खालका दृश्यहरू सार्वजनिक गरेका थिए। त्यसको केही दिनमै दुई युवालाई दुवै समुदायका अगुवाहरूले संयुक्त रूपमा समातेर प्रहरीको जिम्मा लगाएका थिए। पक्राउ परेका युवालाई छाड्न माग गर्दै एक पक्षले विरोध जनाउन थालेपछि विवाद शुरू भएको हो। युवालाई छोड्न दबाव बढ़ेपछि विवाद उग्र भयो। केही धार्मिक संस्थामा तोड़फोड समेत गरियो। धार्मिक संस्थाहरूमा गरिएको तोड़फोड़को पनि भिडियो बनाएर सामाजिक सञ्जालमा निकै उग्र रूपमा घृणात्मक सन्देशहरू फैलाइए, जस लगत्तै हिंसा भड्कन थालेको हो। यी सबै घटनाको मुख्य कारण घृणात्मक दृश्यहरू नै देखिन्छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता गणेश बम भन्नुहुन्छ, त्यस्ता दृश्यहरू सार्वजनिक भएदेखि क्रमशः तनाव उत्पन्न भएको पाएका छौ। यता सोही विषयलाई लिएर वीरगंजमा प्रदर्शन र झडपहरू भएका छन्। एक समुदायले अर्को समुदायलाई दोषारोपण गर्न थालेपछि तनावग्रस्त भएको वीरगंजमा सोमबार दिउँसो 1 बजेदेखि निषेधाज्ञा लगाइयो। तर पनि अवस्था पूर्ण रूपमा सामान्य बन्न सकेन। त्यसपछि स्थानीय प्रशासनले सोमबार साँझ 6 बजेदेखि मंगलबार बिहान 8 बजेसम्मका लागि निषेधाज्ञा थपेको हो। प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा मुडा गर्न खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास समेत प्रहार गरेको थियो। असामाजिक गतिविधिले मधेसमा तनाव, अन्नपूर्ण पोस्ट लगायत अन्य पत्र पत्रिकाले पनि यो खबरलाई आज प्राथमिकता दिँदै छापेका छन्। देशको अर्थतन्त्रको यथार्थ तस्वीर तयार पार्ने उद्देश्यसहित सरकारले दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले अर्थतन्त्र मापनका लागि आर्थिक गणना मूल नारासहित आगामी चैतदेखि देशव्यापी वृहत अभियान घोषणा गरेको हो। तथ्याङ्क कार्यालयले बुधबार आयोजित कार्यक्रममा गणनाको कार्यतालिका लोगो र नारा सार्वजनिक गरेको हो। यस गणना अन्तर्गत 2082 चैत एकदेखि 2083 असार मसान्तसम्म देशभर तथ्याङ्क संकलन गरिने भएको छ। गणनाबाट प्राप्त विवरणका आधारमा आर्थिक वर्ष 2083-84 को शुरूआतदेखि नै नतिजा सार्वजनिक गरिने लक्ष्य राखिएको छ। चैतदेखि देशव्यापी आर्थिक गणना गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। अब पेट्रोलमा 10 इथानोल मिसाउन पाइने नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको खबरको शीर्षक हो। सोमबारको मन्त्री परिषद बैठकले पेट्रोलमा 10% इथानोल मिश्रण गरेर बाँकी बिक्री गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको सो निर्णयपछि आयल निगमले इथानोल खरिदको प्रक्रिया समेत अघि बढ़ाउने भएको छ। तोकिएको मात्रामा इथानोल मिश्रण गर्दा पेट्रोलको गुणस्तरमा फरक नपर्ने भएकाले विश्वभर नै यस्तो प्रयोगमा रहेको आयल निगमका पूर्व कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनुभयो। इथानोल मिश्रण भएको पेट्रोल विश्वभर प्रयोग छ। ब्राजिलमा सबैभन्दा धेरै खपत भइरहेको छ, उहाँले भन्नुभयो। त्यसैले हामीले पनि गुणस्तर परिमाण र मूल्यमा उचित निर्णय गर्यौं भने लागू गर्न सक्छौं। अब आयल निगमले पनि इथानोल मिश्रणका लागि स्वदेशी उद्योगीलाई उत्पादनका लागि प्रोत्साहन गर्ने जनाएको छ। निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले मन्त्री परिषदबाट स्वीकृत भएको कार्यविधि प्राप्त गरेपछि इथानोल खरिदका लागि सार्वजनिक सूचना जारी गर्ने बताउनुभयो। 10% मिश्रणका लागि दैनिक करिब 2,00,000 लिटर इथानोल आवश्यक पर्छ। भट्टले भन्नुभयो, यति परिमाणमा उत्पादन गरेर दिन सक्ने उद्योगलाई सम्झौता गर्न हामी सार्वजनिक सूचना मार्फत आह्वान गर्नेछौ। अब पेट्रोलमा 10% इथानोल मिसाउन पाइने नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। आगामी फागुन 21 हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण माध्यमिक शिक्षा परीक्षा एसईई सर्ने भएको छ। जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाई कार्य शुरू गरेसँगै आगामी चैत पहिलो साता गर्ने बोर्डको एसईई परीक्षा कार्यतालिका प्रभावित हुने भएको राष्ट्रिय परीक्षा बोर्डका एसईई तर्फका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। परीक्षा नियन्त्रक अधिकारीले आगामी फागुन 21 हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर एसईई परीक्षा रूटिन सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको बताउनुभयो। निर्वाचनका कारण केही दिन परीक्षा सार्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ। एसईई सार्ने बोर्डको तयारी नागरिक दैनिकबाट यो खबर लिएका हौं। पहिले भन्सार महसूल घटाउनु पर्ने माग राखेका चिनी उद्योगीले अहिले फेरि बढ़ाउनु पर्ने माग राखेका छन्। तस्करीबाट आएको चिनीले बजारमा स्वदेशी चिनी बिक्री हुन छाडेको भन्दै भन्सार महसूल बढ़ाउन चिनी उद्योगीले सरकार समक्ष माग गरेका हुन्। नेपाल चिनी उद्योग संघले सोमबार पत्रकार सम्मेलन गरेर स्वदेशी चिनी उद्योगलाई धराशायी हुनबाट जोगाउन तत्काल चिनी आयातमा लाग्दै आएको भन्सार महसूल बढ़ाउन माग गरेको हो, गोर्खापत्र दैनिकले खबर बनाएको छ। कोरिया सरकारले अवैधानिक रूपमा बसोबास गरिरहेका विदेशी नागरिकलाई लक्षित गर्दै स्वदेश फर्कन आग्रह गरेको छ। कोरियाली न्याय मन्त्रालयले विशेष स्वैच्छिक प्रस्थान प्रणाली लागू गर्दै अवैधानिक रूपमा बसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्कन आग्रह गरेको हो। मन्त्रालयले उक्त प्रणाली सन् 2026 फेब्रुअरी 28 लागू हुने गरी कार्यान्वयनमा ल्याएको छ। तोकिएको अवधिभित्र स्वैच्छिक रूपमा कोरियाबाट स्वदेश फर्कने विदेशी नागरिकलाई जरिवाना छूट तथा प्रवेश प्रतिबन्ध निलम्बन गरिने व्यवस्था गरिएको छ। कोरियामा अवैधानिक रूपमा बसोबास गरिरहेका नेपालीको संख्या करिब 20,000 रहेको नेपाली राजदूतावासले जनाएको छ। अवैधानिक रूपमा कोरियामा बसोबास गरिरहेका नेपाली नागरिकलाई यस अवसरको सदुपयोग गर्दै कानूनी झन्झट बिनै स्वदेश फर्कन राजदूतावासले समेत आग्रह गरेको छ। कोरियामा अवैधानिक बसोबासका नेपालीलाई स्वैच्छिक फिर्तीको अवसर अन्नपूर्ण पोस्टले खबर बनाएको छ। मौरी पालनबाट मासिक 1,00,000, गोर्खापत्र दैनिकले प्रसंग छापेको छ। सानो लगानीबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण रूपन्देहीको सैना मैना नगरपालिका 8 रामापुरको अधिकारी परिवार बनेको छ। 2057 सालमा फर्सुराम अधिकारीले एक घारबाट शुरू गरेको मौरी पालन अहिले 500 घारमा पुगेको छ भने मौरी पालनबाटै मासिक 1,00,000 आमदानी गर्न अधिकारी परिवार सफल भएको छ। मौरी पालनमा लागेको करिब 25 वर्षसम्म आइपुग्दा वहाँ अहिले वार्षिक 10 टन मह उत्पादन गर्नुहुन्छ। वहाँले रामापुर मौरी स्रोत केन्द्र स्थापना गरी आफ्नो उत्पादन श्रीराम मह बजारमा बिक्री गर्दै आउनु भएको छ। वहाँहरूले उत्पादन गरेको श्रीराम मह देशका धेरै जिल्लामा पुग्ने गरेको छ। फर्सुराम सँगै उहाँका छोरा कविराज अधिकारी पनि विगत 8 वर्षदेखि मौरी पालनमै जोडिनु भएको छ। व्यवस्थापनमा स्नातकोत्तर गरेका अधिकारीलाई बुटोल र भैरहवाका राम्रा कलेजबाट शिक्षणका लागि अवसर नआएको होइन, तर उहाँले बुबाले शुरू गरेको मौरी पालनमै रमाउने निधो गर्नुभयो। अहिले मौरी पालनको सबै व्यवस्थापनको काम छोरा कविराजले गर्दै आउनु भएको छ। मौरी पालनमा राम्रो आमदानी हुन थालेपछि फर्सुरामसँगै उहाँका श्रीमती छोरा कविराज र बुहारी समेत मौरी पालनमा जोडिनु भएको छ। मौरी पालनबाट मासिक 1,00,000 शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। निर्वाचन आचार संहितामा दण्डात्मक व्यवस्था शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले चुनावी आचार संहितालाई सुधारात्मक सँगै दण्डात्मक विषय पनि समेटिएको बताउनु भएको छ। सोमबार बसेको केन्द्रीय आचार संहिता अनुगमन समितिको बैठकमा कार्यवाहक प्रमुख भण्डारीले विगतमा आचार संहितालाई बढ़ी नैतिकता सँग जोडिए पनि अहिले कानून अनुसारका दण्डात्मक व्यवस्थालाई पनि समेटिएको बताउनु भएको हो। आचार संहिताको परिपालनामा आयोगले शून्य सहनशीलताको नीति लिने पनि उहाँले बताउनुभयो। 2079 अनुभवका आधारमा आचार संहिता परिष्कृत गरिएको भण्डारीको भनाइ थियो। निर्वाचन कसुर तथा सजाय ऐनमा भएका कतिपय विषयलाई अहिले आचार संहितामा समेत प्रष्ट पारिएको उहाँको भनाइ छ। निर्वाचन आचार संहितामा दण्डात्मक व्यवस्था गोर्खापत्र दैनिकले खबर बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेसँगै उम्मेद्वारको टुंगो लगाउने गृह कार्य शुरू भएको छ। नेपाली कांग्रेस नेकपा एमाले तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाले जिल्ला तहबाट उम्मेद्वार छनौटका लागि सिफारिश गरेर पठाइरहँदा रासोपाले उपसभापति डाक्टर स्वर्णिम वाग्लेको संयोजकत्वमा सिफारिश समिति गठन गरेको हो। रासोपाबाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन कुन क्षेत्रबाट उम्मेद्वार सिफारिश हुनुहुन्छ होला भन्ने कौतूहलतामा आम जनमानसमा उत्पन्न भएको छ। सामाजिक सञ्जालहरूमा झापा 5 उम्मेद्वारी दिने चर्चा चले पनि उहाँ चुनाव लड्न त्यहाँ भने नजाने हुनुभएको हो। उम्मेद्वार छनौटको गृह कार्यमा रासोपा कसको उम्मेद्वारी कहाँबाट, नागरिक दैनिकले खबर बनाएको छ। गत भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्य तथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिने काम पूरा गरेको छ। जेएनजी आन्दोलनपछि गठित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गत असोज 5 गतेको मन्त्री परिषद बैठक मार्फत घटना छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा गठन गर्ने निर्णय गरेको थियो। सो आयोगमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक एआईजी विज्ञानराज शर्मा र कानूनविद विश्वेश्वर प्रसाद भण्डारी सदस्य हुनुहुन्छ। जाँचबुझ आयोग ऐन 2026 दफा 3 पदफा 2 बमोजिम गठन भएको 3 सदस्यीय जाँचबुझ आयोगले गत असोज 9 गतेदेखि कार्य प्रारम्भ गरेको थियो। आयोगले काठमाण्डु लगायत मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने कार्यादेश तोकिएको थियो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, 4 सुरक्षा निकायका प्रमुख, तत्कालीन गृह सचिव गोकर्ण मणि दुवाड़ी, जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख सहित झण्डै 160 जनासँग लिखित बयान लिएको छ। सकियो बयान, अब प्रतिवेदन लेखन, गोर्खापत्र दैनिकको खबर हो। दिल्ली दौड़मा नेताहरू, कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। मुलुकभित्र चुनावी माहौल बढ़ेसँगै नेताहरूको दिल्ली दौड़ तीव्र भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भारतबाट फर्किए लगत्तै नेकपा संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 2 दिने दिल्ली यात्रा सकेर सोमबार राति फर्किनु भएको छ। दाहाल काठमाण्डु फर्किन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दै गर्दा कांग्रेस नेत्री तथा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा त्यहाँ अवतरण गरिसक्नु भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा प्रसाद सुवेदी उपचारका लागि आइतबार साँझ दिल्ली पुग्नु भएको छ। त्यस्तै एक सार्वजनिक कार्यक्रममा भाग लिन रासोपा उपसभापति स्वर्णिम वाग्ले पनि बिहिबार दिल्ली जाँदै हुनुहुन्छ। दाहाल पार्टीको प्रवासी संगठनको कार्यक्रममा सहभागी हुन दिल्ली गएको भनिए पनि भारतीय शक्ति केन्द्रसँग छलफलमा केन्द्रित हुनुभएको थियो। पूर्व प्रधानमन्त्री समेत रहनुभएका वहाँ दिल्ली पुग्ने खबर औपचारिक च्यानलबाट त्यहाँ स्थित नेपाली दूतावासले पनि पाएको थिएन। दिल्ली दौड़मा नेताहरू, दाहाल काठमाण्डु फर्किन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दै गर्दा कांग्रेस नेत्री तथा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा त्यहाँ अवतरण गरिसक्नु भएको थियो। कान्तिपुर दैनिकले खबर बनाएको छ। सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहित 14 विरूद्ध दायर गरेको रिट निवेदनलाई खारेज गर्दै सोमबार निर्देशनात्मक आदेश जारी गरेको छ। गत कार्तिक 16 नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। नेपाल पार्टी एकतापछि बनेको नेकपाका सहसंयोजक हुनुहुन्छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला रिट खारेज भए पनि निर्देशनात्मक आदेश जारी भएको जानकारी दिनुभयो। फैसलाको पूर्ण पाठमा निर्देशनात्मक आदेशका बारेमा उल्लेख हुने उहाँले जानकारी दिनुभयो। यो खबर अन्नपूर्ण पोस्टको हो। संविधान सभा निर्वाचनमा करिब 2 दशक अघि प्रयोग गरिएको विद्युतीय मतदान मेसिन ईभीएमले समय खर्च र मत बदर घटाउने क्षमता देखाइसक्दा पनि नेपालमा यसको पूर्ण प्रयोगबारे अझै निर्णय हुन सकेको छैन। 2064 साल चैत 28 भएको संविधान सभाको निर्वाचनमा काठमाण्डु क्षेत्र नम्बर 1 ईभीएमको प्रयोग गरिएको भए पनि यसको पूर्ण रूपमा कार्यान्वयन अझै अन्यल रहेको छ। समयको बचत, चाँडै निर्वाचनको नतिजा आउने लगायतका कारणले ईभीएमको प्रयोग गर्नुपर्ने विषयमा अनेकौं अध्ययन भए पनि अझै यसको प्रयोग कहिले हुने भन्ने विषयमा अन्यल कायम छ। नमूनाको रूपमा पहिलो संविधान सभामा मात्र होइन त्यसको 1 वर्षपछि भएको उपनिर्वाचन र दोस्रो संविधान सभाको निर्वाचनमा पनि मतदानको लागि ईभीएमको प्रयोग गरिएको थियो। 2065 साल चैत 28 मोरङ 5 र 7, धनुषा 5, कास्की 1, रोल्पा 2 र कञ्चनपुर क्षेत्र नम्बर 4 उपनिर्वाचनमा पनि विद्युतीय मतदान मेसिन प्रयोग गरियो। त्यति बेला भारतले दिएको मेसिनबाट विद्युतीय मतदान गराइएको थियो। किन प्रयोगमा आउन सकेन विद्युतीय मतदान मेसिन, लामो मतपत्र, बदरमत र बढ़दो खर्चले समस्या, नेपाल समाचार पत्रले यो खबर अग्रपृष्ठमा छापेको छ। र मोबाइल प्रयोगकर्ता मध्ये 90% फोरजीको पहुँच शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट 4G कुल प्रयोगकर्ताको झण्डै 90% पुग्न लागेको छ। 4G सेवाको पहुँच 89.64% पुगेको नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको 2082 मंगिर मसान्तसम्मको तथ्याङ्कले देखाएको छ। वैशाख 2082 मंगिरसम्म मात्र नेपालमा 4G प्रयोगकर्ताको संख्या 7,66,757 बढ़ेको छ। वैशाख 2082मा 2,53,75,423 रहेको 4G ग्राहक संख्या मंगिर मसान्तसम्म आइपुग्दा 2,61,42,180 पुगेको हो। कान्तिपुर दैनिकको खबर हो यो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।